درود به محمد و آل محمد.
سینکڑوں ارب ڈالر صرف بدن کے اوپر تحقیق میں خرچ ہوتے ہیں،
दुनिया में जितनी भी मेडिकल मेडिकल साइंसेज से रिलेटेड यूनिवर्सिटीज़ हैं, इन तमाम का अगर आप बजट शुमार करें तो सैकड़ों अरब डॉलर इनका बजट है। और ये क्या कर रहे होते हैं, ये सिर्फ इस बात के ऊपर गौर कर रहे होते हैं कि बदन की ज़रूरतें क्या हैं, बदन को क्या चाहिए, और उसके ऊपर मैनर्स किया बजट लग रहा होता है, तवानाइयाँ लग रही होती हैं। करोड़ों इंसान इस फील्ड से रिलेटेड हैं, जो ज़ाहिर है मिसाल के तौर पर कोई डॉक्टर की सूरत में, कोई मुख्तलिफ पेशे की सूरत में, तहकीक की सूरत में काम कर रहे हैं। इन तमाम चीज़ों को करने के बाद क्या हासिल कर रहे होते हैं कि एक इंसान जो 50-60 साल यहाँ पर ज़िंदगी गुजारेगा वो पुरसकून ज़िंदगी गुजारेगा। यानी पुरसकून इसके मुकाबले में कि अगर उसका हाथ काम नहीं कर रहा है और जिस्म बाकी काम कर रहा है, या हाथ में दर्द हो रहा है और पूरा जिस्म बाकी सही भी है, तो उसके लिए ज़िंदगी अच्छी नहीं है, एक दर्द के साथ ज़िंदगी गुजारनी पड़ेगी। तो पूरी जद्दोजहद इस बात पर हो रही होती है कि जिस्म का टेम्परेचर ना बढ़ जाए, जिस्म के अज़ा सब के सब सही काम कर रहे हों, और ज़्यादा जद्दोजहद कर लेंगे तो ये करनी है कि अगर नॉर्मल लाइफ की एक्सपेक्टेंसी 65 साल है तो 70 साल जी दे, 75 साल जी दे, ये सब का सब हो जाए। सारी जद्दोजहद, इतना पैसा, इतनी तवानाइयाँ सिर्फ इस बात के ऊपर है कि 5 साल बढ़ जाएं, 10 साल बढ़ जाएं और ये 50-60 साल सही गुजर जाए। काश हम और आप इस बात को यकीन की नज़र से देख लेते, हमें इस बात पर यकीन हो जाता कि यहाँ पर 30 साल गुजरें या 65 साल गुजरें, इससे कोई फर्क नहीं पड़ेगा। यहाँ पर मुद्दत कम रहे या ज़्यादा रहे, यहाँ इससे कोई फर्क नहीं पड़ना है। असली जो फर्क पड़ना है वो इस पर पड़ना है कि ये जो मेरे और आपके बदन के पीछे रूह चल रही है, ये जो रूह मौजूद है जिसका हमें बहुत ज़्यादा शऊर भी हासिल नहीं हो पा रहा है, उसकी ज़रूरतें क्या पूरी होंगी या नहीं होंगी। अब उसकी कुछ खास ज़रूरतें हैं, उसका कुछ खास अंदाज है, रूह की ज़रूरतें क्या हैं और उनको पूरा करने का तरीक़ाकार क्या है। ज़ाहिर है वो जो अल्लाह ताला की तरफ से दिए हुए इल्म रखते हैं, जिन्होंने अल्लाह ताला के दिए हुए इल्म को हासिल किया और बंदों तक पहुँचाया, वो हमें बताते हैं कि इस रूह की ज़रूरत क्या है। बंदों की जहाँ वो जिस्मानी ज़रूरतों को पूरा करते हैं, अगर कोई आता कहता है मौला मैं बीमार हूँ मुझे शिफा दे दें, और वो उसके लिए दुआ कर रहे होते हैं, उसको शिफा दे रहे होते हैं, वहीं लोग उनके पास आते हैं अपनी मानवी तरक्की के लिए। मानवी तरक्की के लिए जब आते हैं तो वसी समझ लीजिए निज़ाम उन्होंने हमें और आपको दिया, उसमें से एक शब्द हुआ, उनको पता है इंसान के अंदर ज़रूरतें हैं, उसकी रूह की ज़रूरत है, इस रूह की ज़रूरत को कहाँ से पूरा करें। फरमाया शब जुम्मा से, पूरे हफ्ते में फरमाया शब जुम्मा और जुम्मा का दिन तुम मुख्तस करो अपनी रूह के लिए और इसके ऊपर मेहनत करो। इसको परवरदिगार आलम ने पूरे हफ्ते के मुकाबले में इतनी रहमतों और मगफरतों की राह करार दे दी है कि अगर कोई इस पर मेहनत कर ले तो गोया 6 दिन जो उसने खुदा ना करे नाउज़ बिल्लाह उसकी रूह में तरक्की हासिल ना की हो, या खुदा ना करे उसमें कुछ बुराई रह गई हो, तो वो छोटी छोटी तरकीबों के ज़रिए से अपनी रूह को दोबारा से ज़िंदा करे और अपनी रूह की तामीर करे। अब मिसाल के तौर पर चंद चीज़ों में जो आपके सामने रिवायात के अंदर मौजूद हैं, इस ये चूँकि मेरे जहन में जुमला आए तो एक और मतलब आपकी खिदमत में अर्ज करूँ, फिर इसके बारे में अर्ज करूँगा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। अगर कोई उन तमाम रिवायात को शुमार करे जो अहले बैत अथार अलैहिस्सलाम की 260 साल ज़िंदगी से हमारे पास हैं, उनकी तादाद कई लाख बनती है, कई लाख रिवायात, यानी मिसाल के तौर पर मुख्तलिफ कुतुब रिवायात को जमा कीजिए, कई लाख रिवायात बनती हैं। बदकिस्मती नहीं है कि हम उनके मानने वाले इतने बड़े ज़खीरे से बेखबर रह गए, और उससे ज़्यादा बदकिस्मती है कि ये समझेंगे हमारे लिए नहीं, किसी और के लिए। इतना बड़ा ज़खीरा, यानी अगर दुनिया के अंदर आपको एक डॉक्टर एक जुमला बता देता है तो आप और मैं कोई यहाँ पर ऐसा बैठा हुआ नहीं जो उसको पे ना करता, यकीनन पे कर रहे होते हैं उसके एक्सपीरियंस को फ़ायदा उठाते हुए। अगर वो कहता है मुझे फीस चाहिए, कोई एक जुमला नहीं कहता कि भाई ये तुम्हें क्यों चाहिए, आप उसको पे कर रहे होते हैं उसके एक्सपीरियंस को। ताज्जुब इस बात पर है कि वो जिनके पास ज़मीन और आसमान का इल्म है, उन्होंने अपने इल्म से हमें चंद चीज़ें दी हैं, हम उससे फ़ायदा ना उठाएं। काफिरों की यूनिवर्सिटियों से जाकर उनके मसनूई उलूम सीख कर आएँ और उस पर फ़ख्र करें, और जो अहले बैत ने हमें इल्म देने की कोशिश की है उससे हम इस्तेफादा ना करें। लिहाजा कल मैं एक जगह पर अर्ज कर रहा था, किसी ने एक वाक़या सुनाया, उसमें इस तरह से था कि उसकी किसी की बच्ची के लिए रिश्ता आया एक लड़के का, और जो लड़के वाले रिश्ता देकर आए तो उन्होंने कहा कि हमारे लड़के ने ये किया है, हमारे लड़के ने वो किया, उन्होंने बहुत सारी डिग्रीज गिनवाई, ये डिग्री भी है, ये डिग्री भी है, ये डिग्री भी है। उसने सब सुना, आखिर में एक जुमला का कहने लगा, ये सारी डिग्रियां सही हैं, ये बताओ छठे इमाम की दर्जगाह में कौन सी क्लास है, उस दर्जगाह में कौन सी क्लास है, ठीक है तुम्हारे पास सब कुछ है, ये मुझे समझा दो कि अगर उनकी एक क्लास लगे और उसमें पहली से लेकर मास्टर्स तक की एक स्टेजेस बना दिए जाए, कौन सी क्लास में फिट हो गए, पीएचडी किया हुआ है छठी क्लास तक भी आ जाएगा, ये हमारी मुश्किल है। तो वो जो पूरी दुनिया के खजाने हमें देना चाह रहे हैं और उन्होंने दिए भी हैं, उनकी हमें इतला नहीं हो पा रही, और जमीन और आसमान को हमारा खंगाल रहे हैं कि इसके अंदर क्या क्या रखा हुआ है। बहुत दूर जाने की जरूरत नहीं है, किताबें हैं जब सलाम की उम्र उलूम पर मुश्तमिल मौजूद हैं, उनकी ये भी तालीमात मेरे और आपके पास मौजूद हैं, थोड़ा सा उससे फ़ायदा उठाने की कोशिश कर लें तो बहुत कुछ मुझे और आपको हासिल होता है। उस हवाले से चंद जुमला जो शबी जुमा और जुमा के हवाले से जो मैं आपकी खिदमत में अर्ज कर देता हूँ, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद, आज शब के बेहतरीन आमाल में से एक अमल कसरत के साथ नबी और उनकी आल के ऊपर दुरूद भेजना है। आज भी मैं मुफ़ज़िल जान के अंदर मौजूद रिवायत देख रहा था कि फरमाया कम अज कम 100 दफा कमल दुरूद भेजे नबी और उनकी आल पर, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आली मुहम्मद व अज्जिल फरजहुम, मुकम्मल दुरूद कम अज कम 100 दफा। अच्छा, ये बहुत छोटी छोटी बातें होती हैं, मिसाल के तौर पर आप जब ये पूरा दुरूद भेजेंगे 100 दफ़ा भेजेंगे, शायद आप अभी अपने आप से कहना, आप कहेंगे मेरे पास शायद टाइम नहीं है, यकीन फरमाइए इसमें टाइम नहीं चाहिए, इसमें सिर्फ थोड़ी सी तवज्जो चाहिए, आपके पास बहुत टाइम है। आप मिसाल के तौर पर ड्राइव कर रहे होते हैं, आप इधर से उधर जा रहे होते हैं, आप सैकड़ों दुरूद एक एक दिन में भेज सकते हैं। अगर मैं आपसे कहूँ ना हर रोज़ 1000 दफ़ा दुरूद भेजें, आपको यूँ लगेगा 1000 दफा दुरूद कैसे भेजूंगा। आप इतना सा कर लीजिए कि एक छोटा सा काउंटर अपने पास रख लीजिए, और जैसे ही आप ये देखें कि इस वक्त मेरी तवज्जो हो सकती है चाहे 2 मिनट के लिए, आप दुरूद भेजना शुरू कर दें। आप देखेंगे आप पता नहीं कितनी इबादत सिर्फ इस वजह से अंजाम दे पाएंगे कि जहां कहीं आपके पास वक्त हो अपने आप को पाकिजा करने की कोशिश कीजिए, अपने आप को संवारने की कोशिश। आपकी रूह मोहताज है, आपकी रूह को गजा की जरूरत है, कोई गजा उसको मिलने वाली गजाओं में नबी और उनके आल पर दुरूद से बढ़कर नहीं हो सकती है। कि जिसके अंदर कायनात के अजीमुशान हकायक से उसका एक रब्ता जोड़ रहा होता है, इसके मुझे और आपको, और जब भी दुरूद भेजे एक तवज्जो करें। उलमा इसके लिए मुख्तलिफ तरीके बयान करते हैं कि भाई तवज्जो कैसे की जाए, उनकी ज़वात मुक़द्दसा के ऊपर तवज्जो करना भी ज़ाहिर है हमारे लिए महल है कि हम आया वाकई तवज्जो कर पाएंगे या नहीं कर पाएंगे। तो मसलन इस तरह से करने की, जब भी दुरूद भेजें रोज़ा के मुक़द्दसा पर तवज्जो करें, मसलन नबी पे दुरूद भेज रहे हैं, नबी के रोज़े को सोच लीजिए, जब नबी के नाम पर पहुँचे तो उनका रोज़ा सोच लिया, जब उनकी आल का तस्करा किया तो पूरी दुनिया में फैले हुए उनके रोज़ा हर मुक़द्दसा को ऐसे ही अपने जहन से गुजार कर चले जाइए। और जब कह रहे हैं आज जल फारा जो हम, तो वक्त के इमाम की तरफ ज़ात मुक़द्दस की तरफ एक तवज्जो उस तरफ कर लीजिए। तो दुरूद का मफ़हूम होना चाहिए, दुरूद के ऊपर कुछ ना कुछ तवज्जोहात होने चाहिए, उसमें कुछ हासिल होने का इम्कान होना चाहिए। तो आज रात की मिसाल के तौर पर अपनी, अगर हम और आप इस बात को इख्तियार कर पाए हमेशा के लिए, तो आप अपने अपने ज़िंदगी के अंदर शेड्यूल में लेकर आ जाइए कि भाई हर शब जुम्मा मुझे किस टाइम में दुरूद भेजना है। अपनी ज़िंदगी को इस तरीके से बनाना शुरू कर दीजिए कि अच्छा लगे कि हम और आप जब कब्र में भी जाएँ और हमें पता हो कि अब कब्र है, तारीखी है, तो वो जो हमारी ज़िंदगी का शेड्यूल है वो हमारे साथ चलता रहे, आदत पड़ जाए कुछ चीज़ों की। मिसाल के तौर पर कुछ चीज़ों की हमें आदत पड़ जाए कि हत्ता जब महशर में कोई निदा आए तो हमसे वही कुछ सरज़द हो। मिसाल के तौर पर जैसे कि अभी अल्हम्दुलिल्लाह रब्बिल आलमीन मेरे और आपकी आदत है, जब भी हम अहले बैत की कोई आसानी बयानी सुनते हैं हम लोग दुरूद भेजते हैं। आप ज़रा सोचिए कितना अच्छा हो कि मैदान महशर में बीवी का नाम लिया जाए और आपके अम्मी ज़बान से दुरूद निकल जाए।
मैं دیگه درود بجا محمد و آل محمد.
تعداد کا بڑھنا اس بات کی امید دلاتا ہے کہ پاکیزہ دل بڑے ہوں گے انشاءاللہ، تناسب بڑھ جائے گا، کام کے اندر پاکیزہ لوگوں کا تناسب بڑھ جائے تو انشاءاللہ کام کے قبول ہونے کا امکان بہت زیادہ ہوتا ہے.
آپ پیچھے
چند لوگ بڑھے تو امید بڑھی کہ اور پاکیزہ دل یہاں پر بڑے ہوں گے. اگر تصور کیجئے، سننے میں جو آ رہا ہے وہ یہ کہ 80 لاکھ سے زیادہ لوگ روزے پر تھے، معلوم 90 لاکھ بیان کر رہے ہیں، 90 لاکھ بیان کر رہے ہیں. اور جیسے کہ آپ لوگ میں سے کچھ لوگ وہاں سے ہو کر بھی آئے ہوں گے شاید، تو بتا رہے ہیں کہ نجف سے لے کر کربلا تک کے راستے میں مسلسل کیمپس لگے ہوئے ہیں، جہاں پر اگر کوئی سفر پیدل سفر کرنے والا رکتا ہے تو جوان بیٹھے ہیں جو رکنے والے کے پاؤں دبانے کو تیار
ہیں.
الحمدللہ، یہ حضرت اطہار علیہ السلام کے نام کی عظمت ہے کہ مثلا عام دنیا میں اگر جوانوں کو دیکھو تو وہ مثال کے طور پر توقع نہیں ہے کہ وہ دین کے نام پر کوئی خدمت کریں، لیکن الحمدللہ حضرت اطہار علیہ السلام کے ماننے والے جوان بزرگوں کے اور کمزوروں کے مثال کے طور پر پاؤں دبانے کو تیار ہیں، اس بات کی امید پر کہ سید الشہداء کے نزدیک قبول ہوگا انشاءاللہ. قرآن مجید ان تمام لوگوں کی توفیقات میں اضافہ فرمائے اور ہمارے اور ان تمام لوگوں کے اعمال کو سید الشہداء کے سامنے سرخوڑی کا سبب قرار فرمائے. درود بھیجے گا محمد و آل محمد. کئی بات عرض ہوئی تھی کہ ہر روز 70 دفعہ استغفار، اور 70 دفعہ استغفار میں توجہ کے ساتھ. آدھی بات آپ کہ شب جمعہ بہترین اعمال میں سے ایک عمل 100 دفعہ درود، مکمل درود وقت امام کا تذکرے کے ساتھ، تو انشاءاللہ معنویت میں اضافے کا سبب بنے. اس موقع سے فائدہ اٹھاتے ہوئے اپنے آپ سے ایک سوال پوچھے گا، معنویت کسے کہتے ہیں؟ معنویت کیا ہے؟ دل کا منور ہونا، نورانی ہو جانا، یہ سب کیا ہے؟ ارے یہ صرف اصطلاحات ہیں، ان کے پیچھے مفہوم نہیں ہے. مفہوم ہے، ہمیں سمجھ میں نہیں آ رہا، یا خدا نہ کرے اصطلاحات نہیں ہے، مفہوم ہے، مفہوم کے پیچھے حقیقت بھی ہے، چونکہ ابھی ہم ذائقہ چکھ نہیں پائے لہذا سمجھ میں نہیں آ رہا. ذائقہ شاید چکھ نہیں پائے، یعنی اپنے آپ سے پوچھنا پڑے گا پورے 24 گھنٹے میں کتنے منٹس ایسے ہوتے ہیں جب میرا دل واقعاً پروردگار عالم کی طرف اہل بیت اطہار علیہ السلام کی حقانیت میں جذب ہو جاتا ہے، جب مجھے کچھ نہیں معلوم ہوتا، صرف ان کی ذات مقدس میرے سامنے. کتنے منٹس ہوتے ہیں؟ یہ چند منٹ میری اور آپ کی زندگی کا سرمایہ بنے. لہذا بہت دفعہ ایسا ہوگا کہ مجھے اور آپ کو مسلسل جدوجہد کرنی پڑے گی، کئی کئی گھنٹے محنت کرنی پڑے گی تاکہ وہ چند منٹس نصیب ہو جائیں اور ان کے سامنے پہنچ پائیں. اور پھر میں عرض کروں گا یہ موقع بہترین موقع ہے، یہ زندگی بہترین زندگی ہے. یہ چند منٹس یہاں پر نہیں معلوم آخرت میں کتنا بڑا سرمایہ بننے والا ہے. اور اسی طریقے سے میرے اور آپ کی زندگی کے دوسرے وسائل، ایک واقعہ بہت نفیس واقعہ آپ کے سامنے موجود ہے، شیخ عباس قومی جو مفاتیح الجنان کے مؤلف ہیں، ان کی کتاب احسن المقال کے اندر، جبل عامل کے علاقہ لبنان کے اندر، جہاں کے شیعہ الحمدللہ اہل بیت اطہار علیہ السلام کے ماننے والے مضبوط ماننے والوں سے، جبل عامل کے ایک ماننے والے چھٹے امام کی بارگاہ میں حاضر ہوتے ہیں. درود بھیجے گا محمد. ان کی بارگاہ میں تشریف لاتے ہیں، درود بھیجے گا محمد والے. حج کے ایام میں ان کے پاس پہنچا کرتے تھے اور ان کو شرف حاصل ہوتا تھا کہ وہ امام کے گھر میں کام فرماتے تھے. مولا سے ایک دفعہ کہتے ہیں کہ مولا میں آپ کے گھر میں رہنے کی سعادت حاصل کرتا ہوں، ایسا ہو کہ مدینے میں ایک اور گھر بھی ہو تاکہ ہمیشہ میں اسباب زحمت نہ بنوں اور آپ کے گھر کی سعادت مجھے ملے, اور وہ گھر بھی ہو تاکہ میں وہاں پر بھی کچھ اپنے نوکروں کو ٹھہرا سکوں, لوگوں کو ٹھہرا سکوں. امام نے فرمایا ٹھیک ہے, وہ پیسے دیتے ہیں اور چلے جاتے ہیں حج کی طرف, کہ حج سے واپس ہو کر جب امام کے پاس آئیں گے تو اس گھر کے بارے میں معلوم کر لیں. پیسے دیتے ہیں, واپس آتے ہیں مولا کے پاس, اور قدم بوسی کے لیے جب پہنچتے ہیں تو مولا فرماتے ہیں کہ ہم نے تمہارے لیے گھر کا معاملہ کر لیا ہے, گھر کا معاملہ ہو گیا ہے, لیکن تمہاری اجازت پر ہے, اگر تم مانتے ہو تو صحیح ہے, ورنہ پیسے واپس ہو جائیں گے. اس نے بولا اختیار آپ کے ہاتھ میں. امام نے فرمایا کہ ہم تمہیں بتائیں کہ وہ گھر کہاں ہے. عرض کرتا ہے جی مولا. فرمائیے. فرمایا کہ ہم نے تمہارے لیے جنت میں ایک گھر خریدا ہے, اس کی ایک دیوار رسول خدا کی گھر سے مل رہی ہے, دوسری دیوار سیدہ کی خانہ مقدس سے ملتی ہے. ایسی اس گھر کی عظمت بیان فرماتے ہیں کہ وہ آدمی کہتا ہے مولا مجھے یہ گھر کیسا بھی ہو غیر کے قبول ہے, اور میں آپ سے بس یہ درخواست کروں گا کہ اس کی سند مجھے لکھ کر دے, سند مجھے لکھ کر دے. اور سند خوبصورت سند امام نے تحریر فرمائی, کہا یہ تمہارے ہاتھ میں رہے. اس نے اپنے گھر والوں کو وصیت کی کہ جب میں مروں میرے کفن کے ساتھ یہ سند رکھتے ہیں, اور گھر والے کفن کے ساتھ یہ سند رکھتے ہیں. تین دن کے بعد جب اس کی قبر پہ جاتے ہیں تو اوپر کاغذ تھا, قبر کے اوپر ایک کاغذ تھا اور سبز رنگ سے اس پہ لکھا ہوا تھا کہ مولا کے دیا ہوا گھر مجھے مل گیا. امام نے فرمایا کہ ہم تمہیں بتائیں کہ اس پیسے کے ساتھ کیا ہوا. کہنے لگا مولا مجھے حاجت نہیں, مجھے اچھا گھر مل گیا. امام نے فرمایا نہیں, ہم تمہیں بتا دیتے ہیں, ہم نے اس گھر سے چند سادات غریبوں کی شادیاں کروائیں. ہمارے لیے کوئی اسٹینڈرڈ بن رہا ہے, ہمارے لیے ایک معیار بنتا ہے. یہ بہترین مصرف ہے اس دنیا کی زندگی. آپ کی اور میری دنیا کی زندگی ایک ایسے سونے کی طرح ہے جو سکے کی شکل میں نہیں ہے, اسے سکے کی شکل میں ڈھالنا پڑے گا. خام سونا بھی بک جائے گا, اچھا نہیں بکے گا. سونا جب سکہ بنتا ہے تو بہت اچھا بنتا ہے, پھر وہ بکنا شروع ہو جاتا ہے. یہ دولت, یہ زندگی, یہ کسی قابل نہیں ہے, یہ حقیر ہے اس کے مقابلے میں. لیکن اگر آپ چاہتے ہیں کہ یہ اچھی بکے, اس کا طریقہ کار موجود ہے. اہل بیت کی خدمت ہے, ان کے ماننے والوں کی پرخلوص خدمت ہے. اچھا, اس پرخلوص خدمت میں کوئی معاملہ مقدار کا بھی نہیں ہے, صرف خلوص کا معاملہ ہے. چند درہم بعض اوقات کہیں سے کہیں پہنچا دیتے ہیں, اور لاکھوں کروڑوں درہم کچھ نہیں کر پاتے. تو اپنے اس خلوص کو استعمال کر لیں, بہت ساری چیزیں زندگی کے اندر آسان ہوتی نظر آتی ہیں. اس شب جمعہ میں ایک عمل صدقہ ہے. اہل بیت کے ماننے والوں کی صدقے کی کوشش کیجیے, اور خلوص صدقہ دینے کی کوشش کیجیے. کچھ نہ کچھ عمل اپنے لیے تیار کر لیجیے تاکہ انشاءاللہ آخرت کے لیے ایک راستہ بنے. صبح جمعہ کے اعمال بھی ہیں, بہت سارے اعمال ہیں. اگر ممکن ہو نماز شب کے اوپر توجہ دیں, نماز شب کے اوپر توجہ دیں. طبیعت کچھ صحیح احساس نہیں کر رہا, زیادہ مجبور ہوں کہ میں جس کو مختصر کروں گا, اور تاکہ آپ, اگرچہ میں احساس کر رہا ہوں کہ ٹائم کافی ہے, لیکن یہ بھی احساس کر رہا ہوں کہ اگر کنٹینیو کرتا ہوں تو شاید نفر میں مناسب نہیں رہے گا. تو آپ کے ساتھ اس معذرت کے ساتھ اس کو مختصر کروں گا, اور کم وقت پہ اکتفا کرنا پڑے گا. اس وقت درود بھیجے گا محمد والے محمد. سب سے بہترین سرمایہ کیا ہے؟ شاید سب سے بہترین سرمایہ حب اہل بیت اطہار علیہ السلام میں اضافہ ہے. ایسی پاکیزہ محبت جو ہماری روح کو اہل بیت اطہار علیہ السلام کے نزدیک لے آئے. اپنے اعمال کو خوبصورت بنانا, اتنا خوبصورت بنائیں کہ وہ یہ کہیں یہ ہمارا ماننے والا. اس کے اوپر کسی طریقے سے اگر ہمارا اصرار ہو جائے, ایک وہ محبت ہے جو میرے اور آپ کے دلوں میں ہے, ایک وہ محبت ہے جو عمل میں ترجمہ بھی ہو رہی ہے, عمل میں ترجمہ ہو رہی ہے. یعنی بار بار میرا اور آپ کا عمل ایسا ہو جو مجھے اور آپ کو یہ بتائے کہ ہم اہل بیت اطہار علیہ السلام سے نزدیک ہو رہے ہیں. اپنی زندگیوں کو جیسے لیتے ہیں, جیسے جیسے میرا اور آپ کا عمل ان کے عمل کی شبیہ ہوتا چلا جائے گا, اس کا مطلب ہماری محبت بڑھ گئی. دنیا میں کوئی محبت کرنے والا جس کو چاہے اس کو ناراض کر کے محبت کا دعویٰ نہیں کر سکتا. جس کو چاہتا ہے اس کو ناراض کر کے محبت کرنے کا کوئی دعویٰ نہیں کر سکتا. تو سب سے پہلی چیز جو ہمیں اپنے حب کے ساتھ چاہیے وہ ان کی پسند ہے, انہیں ہمارا عمل پسند آئے. اس عمل کے اوپر اصرار کرنا شروع کر دیجئے تو خود بخود چیزیں سنورنا شروع ہو جائیں گی, اور مکمل اصرار کریں کہ توسل رہے ہمارے درمیان. اہل بیت اطہار علیہ السلام کی ذوات اکرام سے توسل رہنا چاہیے. اپنے عمل کو میں بہت کہنا چاہ رہا ہوں, عمل کے اوپر توجہ فرمائیے. ایسا عمل, خوبصورت عمل ہو. آج شب جمعہ ہے, آج وقت کے امام کی توجہات ہوں گی. ہمارے پاس روایت موجود ہے کہ سارے اہل بیت اطہار علیہ السلام 14 معصومین شب جمعہ کربلا کی سرزمین پر, تمام اہل بیت اطہار کربلا کی سرزمین پر ہوتے ہیں, اور وہاں پر سید الشہداء کے پاس پہنچ کر ان کو پرسہ دیا جا رہا ہوتا ہے. بی بی تشریف فرما ہوتی ہیں, 14 معصومین تمام کے تمام وہاں پہ تشریف فرما ہوتے ہیں, اور تمام ارواح مقدسہ مومنین کی وہیں پر موجود ہوتی ہیں, اور بی بی کے حضور پرسہ دیا جا رہا ہوتا ہے. میں بعض اوقات کچھ روایتیں پڑھتا ہوں یا سنتا ہوں تو مجھے تعجب ہوتا ہے, لیکن میں اپنے طور پر سمجھتا ہوں کہ چونکہ ہمارے اندر علم کم ہے تو ہم کچھ چیزوں کو شاید نہیں سمجھ پائیں گے. تعجب کے باوجود قبول کرنا لینا چاہیے. تو ایک روایت کے اندر ایک واقعے میں اس طریقے سے لکھا تھا کہ ایک کسی طرح مجلس پڑھنے والا شب جمعہ حضرت علی اکبر علیہ السلام کے مصاحب پڑھتا ہے. مومنین کے اوپر رقت طاری ہوتی ہے, مومنین بہت گریہ کرتے ہیں. شب کو خواب میں اہل بیت کی شخصیتوں میں سے ایک شخصیت خواب میں آتے ہیں اور کہتے ہیں, اے شخص تو نے علی اکبر کے مصاحب پڑھے, آئندہ سے شب جمعہ علی اکبر کے مصاحب نہ پڑھنا. کہتا ہے, مولا کیوں ایسا ہے, علی اکبر کے مصاحب میں پڑھتا تھا, شب جمعہ کیوں نہ پڑھوں. کہنے لگا, کربلا میں سیدہ بھی ہوتی ہے, زینب بھی ہوتی ہے, ہمیں نہیں معلوم کس کو سنبھالے, ہمیں نہیں معلوم کس کو سنبھالے. علی اکبر کے مصاحب دھول کو خشی میں مبتلا کر دیتے ہیں. کربلا کے مصائب جب میں اور آپ کبھی اپنے دل کی گہرائیوں میں پہنچے اور اس غم کی شدت میں پہنچ جائیں تو ایک جملہ سیدہ کے حضور کہنے, بی بی سلام ہماری طرف سے, آپ کی اولاد کا پرسہ آپ کو ہم دینے کے لیے آئے ہیں. اپنے دل کی گہرائیوں کو استعمال کرتے ہوئے آج کس کا تذکرہ کروں, اگر اہل بیت اطہار علیہم السلام سب کے سب کربلا میں تشریف فرما ہے اور تمام کے سامنے کوئی مرثیہ ہم اور آپ اپنی طرف سے پیش کرنا چاہتے ہیں تو پتہ نہیں کیوں میرا دل کہہ رہا ہے علی اصغر کا تذکرہ ہو جائے. تمام انبیاء قربانیاں دیتے آئے تھے, تمام اوصیاء قربانیاں دیتے آئے تھے, لیکن ایک وہ لمحہ آیا جب باری سید الشہداء کے اوپر آئی, تمام انبیاء اس صف میں موجود تھے جو قربانیاں دینے والے تھے. جب موقع سید الشہداء پر آیا, اب سید الشہداء نے کوئی ایسی قربانی دینی تھی جو نہ ان سے پہلے کسی نے دی ہو نہ ان کے بعد کسی نے دی ہو. تمام انبیاء نے اولادوں کی قربانیاں دی تھیں, لیکن سید الشہداء نے ایک کام ایسا کیا کہ تمام انبیاء کے سر جھکا دیے. علامہ ذیشان حیدر جوادی ایک جملہ بہت خوبصورت ارشاد فرما دیتے, فرمایا, کربلا کی داستان عاشور کی داستان شہادتوں کا خط تھا. سید الشہداء نے اذان علی اکبر سے خط شروع کیا, اصحاب کی شہادتیں ہوئیں, آوان و انصار کی شہادتیں, اقربا کی شہادتیں, جب وہ شہادت کا خط ختم کرنے لگے تو نندی سے بہت علی اکبر کے خون سے لگا لی. ایک نندی سے مہر لگائی علی اکبر کے پاکیزہ خون سے. کوئی نہیں جان سکا یہ کتنا پاکیزہ خون تھا جو علی اصغر کا اس راہ خدا میں بہ گیا. کتنی محبتیں قربان ہو گئیں, کتنی محبتیں قربان ہوئیں. ابھی اگر مجھے اور آپ کو علی اصغر کی شہادت کو دیکھنا ہے تو ایک لمحہ ام رباب سے پوچھو, ایک لمحہ کسی ماں سے پوچھو. جب خدا بند متعال حضرت موسیٰ کی ماں سے کہتا ہے موسیٰ کو پانی کے حوالے کریں تو فرماتا ہے, وہ رب اتنا اعلیٰ قلبی ہا, ہم نے مادر موسیٰ کے دل کو مضبوط کیا. ہم کہیں گے, اے خدایا تو نے علی اصغر کی ماں
سوچنا ہو علی اصغر کی شہادت کیسی شہادت تھی، علی اصغر کی شہادت سید شہداء کے دل پر کیا گزری، ایک لمحہ سوچ لیجئے گا۔ بی بی سکینہ رحم اللہ علیہا لاش سید شہداء پر ہے، سید شہداء نے دو پیغام میرے اور آپ جیسوں کے لیے، ماننے والوں کے لیے دیے۔ ایک پیغام دیا، فرمایا میرے شیعوں سے کہنا جب بھی پاری بھی ہو اپنے مولا کی بیعت کو یاد کرو، جب بھی پاری بھی ہو اپنے مولا کی بیعت کو یاد کرو۔ اب پورے عاشور کے دن سے مولا نے ایک مصیبت پڑی ہے، فرمایا میرے شیعوں سے کہنا میں اپنے شیر خان کو پاری کے لیے دے کر آیا، کسی نے پاری نہ دیا، تیرے ستم چلا بچہ شہید ہوا۔ مادر علی اصغر کا ایک جملہ تاریخ نے رقم کر دیا، یہ شہادت کیسی تھی، مادر علی اصغر کا ایک جملہ رقم ہو گیا، جب تیر ستم چلا اور مادر علی اصغر کو خبر ہوئی تو ایک صحیح جملہ روایت کے اندر فرمایا، اے میرے بچے کئی تیرے جیسے شیر خان سے بہت ہے۔
پروردگار آج تجھے واسطہ محمد و آل محمد کا، اس قلیل کو ہم سے قبول فرما۔ اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا، ان کی نورانیت سے دلوں کو منور فرما۔ اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا، دنیا اور آخرت میں اہل بیت کی ہمراہی نصیب فرما۔ اے پاک پروردگار ان کے چاہنے والے دنیا میں جہاں کہیں گے ان کی جان مال عزت و آبرو کی حفاظت فرما۔ اے پاک پروردگار سید الشہداء کے چاہنے والے دنیا میں جہاں کہیں بھی ہوں، بالاخص وہ جو عراق کی سرزمین پر چہلوں کے دن جمع ہوئے اپنے اپنے گھروں کو لوٹ رہے ہیں، پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا، ان کی جان مال عزت و آبرو کی حفاظت فرما، ان کے دشمنوں کو نیست و نابود فرما۔ اے پاک پروردگار سید الشہداء کے چاہنے والوں نے، چاہنے والوں پر جن لوگوں نے ستم کیے ہیں پاکستان کی سرزمین پر، عراق، ایران، لبنان، ہندوستان، جہاں کہیں بھی ہوں، پاک پروردگار چاہنے والوں کی حفاظت فرما، فتح و نصرت نصیب فرما، دشمنوں کو نیست و نابود فرما۔ جو بیمار ہیں، جو مجروح ہیں، زخمی ہوئے ہیں، تجھے واسطہ بیمار کربلا کا شفا اجر کامل نصیب فرما۔ کچھ اہل بیت کے چاہنے والے دشمنوں کی زد میں ہیں، دشمنوں نے قیدی بنائے ہوئے ہیں، تجھے واسطہ پاک پروردگار اس رائے کربلا کا، تجھے واسطہ اس مظلوم بچی کا جو قید خانے میں شہید ہو گئی ہے، پاک پروردگار ان اسرا کو جلد از جلد آزادی اور رہائی نصیب فرما۔ اے پاک پروردگار ہم نے اپنے عمل میں کوتاہی کی، لغزشیں کی، کمی تھی، تجھے واسطہ محمد و آل محمد کا ہمارے اعمال کو ہمارے امام کی خوشنودی کا سبب قرار فرما۔ سید و سردار مولا اور آقا امام آخر الزمان کے ظہور میں تعجیل فرما، ہمیں اور ہماری اولادوں کو ان کے بہترین اعمال و انصار میں قرار فرما۔ اے پاک پروردگار کتنے لوگوں کو تو نے شہادت کا منصب نصیب کر دیا ہے، پاک پروردگار ہم گناہگار، ہم اس منصب کے قابل نہ ہوں، لیکن تجھے واسطہ ان آنسوؤں کا جو پاکیزہ آنسو سید الشہداء کی غم میں بہے، ان آنسوؤں کے صدقے میں سید الشہداء کی راہ میں شہید ہونے کی سعادت نصیب فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم